नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईं यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा मुलुकको आर्थिक रूपान्तरणका लागि उत्पादन वृद्धि, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाद्वारा आफ्नो आर्थिक दृष्टिकोण सार्वजनिक, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण, नेपालबाट हुने वस्तु निर्यातमा वृद्धि र व्यवसायलाई सहज वातावरण सृजना गर्ने गरी मौद्रिक नीति ल्याउन नेपाल चेम्बर अफ कमर्सको राष्ट्र बैंकलाई सुझाव लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मुलुकका आर्थिक रूपान्तरणका लागि उत्पादन वृद्धि, निजी क्षेत्रको प्रवर्धन, लगानी मैत्री वातावरण, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखी आफ्नो आर्थिक दृष्टिकोण सार्वजनिक गरेको छ। चितवनको भरतपुरमा भएको प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा उपसभापति एवं अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक दृष्टिकोणमा यस्तो उल्लेख गरिएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्तुत गर्नुभएको अर्थ राजनीतिक प्रस्तावमा नेपालको अर्थतन्त्रलाई संरक्षणमुखी र पहुँचमा आधारित संरचनाबाट प्रतिस्पर्धी तथा उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने स्पष्ट मार्गचित्र समावेश गरिएको छ। प्रस्तावनामा नेपालको आर्थिक समृद्धिको आधार उत्पादन वृद्धि भएको उल्लेख गरिएको छ। उत्पादकत्व नै दीर्घकालीन समृद्धिको मुख्य आधार हो भन्ने मान्यतालाई अघि सार्दै प्रतिवेदनले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख सम्वाहकका रूपमा व्याख्या गरेको छ। विकासशील देशहरूमा करिब 90% रोजगारी निजी क्षेत्रबाट सिर्जना हुने तथ्य प्रस्तुत गरिएको छ। रासोपाले निजी लगानीलाई प्रोत्साहन नगरी आर्थिक रूपान्तरण सम्भव नहुने निष्कर्ष निकालेको अर्थमन्त्री डाक्टर वाग्लेको भनाइ छ। यद्यपि प्रतिवेदनले निजी क्षेत्रलाई अनियन्त्रित रूपमा छाड्न नहुने धारणा पनि राखेको छ। उदार अर्थतन्त्रको पक्षमा उभिए पनि स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्न, एकाधिकार र काटेल प्रवृत्ति रोक्न तथा उपभोक्ताको हित संरक्षण गर्न सक्षम र स्वच्छ नियामक निकाय आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ। बजार अर्थतन्त्र सफल हुन बलियो नियमनकारी राज्य अपरिहार्य हुने उल्लेख गर्दै रासोपाले सामाजिक बजार अर्थतन्त्रको अवधारणा अघि सारेको छ। प्रस्तावनाको महत्त्वपूर्ण पक्षमध्ये एक, नेपालमा विद्यमान रेन्ट सिकिङ अर्थात् पहुँच र विशेष अधिकारबाट लाभ लिने आर्थिक संरचनामाथिको आलोचना पनि हो। प्रतिवेदनले वर्तमान अर्थतन्त्रलाई उत्पादन र नवप्रवर्तनभन्दा पहुँच र प्रभावमा आधारित रहेको उल्लेख गर्दै अबको लक्ष्य मूल्य सिर्जना, प्रतिस्पर्धा र नवप्रवर्तनमा आधारित अर्थतन्त्र निर्माण गर्ने रहेको जनाएको छ। यसका लागि व्यवसाय मैत्री वातावरण निर्माण, अनावश्यक प्रशासनिक झन्झट हटाउने तथा निजी क्षेत्रलाई नवप्रवर्तनतर्फ उन्मुख गराउने नीति लिइने उल्लेख गरिएको छ। रासोपाले उत्पादन लागत घटाउन संरचनागत सुधारको आवश्यकता औँल्याएको छ। भूपरिवेष्टित अवस्था, कमजोर संस्थागत क्षमता, ढुवानी खर्च, ऊर्जा लागत र प्रक्रियागत जटिलताले नेपालको उत्पादन क्षमता कमजोर बनेको विश्लेषण प्रतिवेदनमा गरिएको छ। उत्पादन र निर्यात वृद्धि गर्न अनावश्यक भन्सार तथा गैर भन्सार अवरोध हटाउनुपर्ने, व्यापार सहजीकरण गर्नुपर्ने र पूर्वाधार तथा कनेक्टिभिटीमा थप लगानी आवश्यक रहेको प्रस्तावनाले औँल्याएको छ। आर्थिक वृद्धिका नयाँ क्षेत्र पहिचान गर्दै प्रतिवेदनले डिजिटल सेवा, सूचना प्रविधि, हरित ऊर्जा, हरित औद्योगिकरण, कृषि र पर्यटनलाई भावी आर्थिक विकासका प्रमुख आधारका रूपमा चित्रण गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साकेका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम बिहिबार सो विधेयक प्रमाणीकरण गर्नुभएको हो। संघीय संसदका दुवै सदनबाट पारित भएर आएका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा लागू हुनेछ। वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण भएपछि 1 अर्ब अधिकृत पुँजी र 25 अर्ब चुक्ता पुँजी भएको कोष स्थापना हुने भएको छ। नियमित संयन्त्रबाट मात्रै ठूला विकास आयोजना सम्भव नहुने भएकाले वैदेशिक तथा आन्तरिक निजी पुँजीबाट कोषमा रकम जम्मा हुनेछ। वैकल्पिक विकास वित्त परिचालनका बारेमा केन्द्रित रहेर हामीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टसँग कुराकानी गरेका छौँ।
वैकल्पिक वित्तको मुख्य अवधारणा के हो भनेर भन्दा, राज्यले आफ्नो नियमित संरचनाबाट, नियमित संयन्त्रबाट, जस्तो राजस्वबाट, अथवा सरकारले आन्तरिक ऋण लिएर, सरकारले बाह्य ऋण लिएर मात्रै विकास निर्माणका कार्य गर्न सम्भव हुँदैन। ठुला ठुला पूर्वाधारहरू बनाउन, ठुला विकासका परियोजनाहरूको काम अगाडि बढाउन, कतिपय हामीले विकास परियोजनाहरू अगाडि बढाइ पनि रहेछौँ, त्यसका लागि आवश्यक पर्ने साधन त्यो भनेको फाइनेन्सिङ जुटाउनका लागि, त्यसका लागि आवश्यक पर्ने वित्त जुटाउनका लागि हामीले विभिन्न मोडलबाट जान सक्छौँ। त्यो मध्ये वैकल्पिक वित्त भनेको अन्तर्राष्ट्रिय सहयोग पनि त्यहाँ परिचालन गर्न सकिन्छ, अथवा देशभित्रै पनि हामीसित जस्तो सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायत यस्ता संरचनाहरू छन्, पेन्सन फन्ड जसलाई भनिन्छ, यिनीहरूसँग रहेको बचतलाई पनि त्यहाँबाट उपयोग गरेर हामीले पूर्वाधारका परियोजनाहरूमा, विकास निर्माणका परियोजनाहरूमा लगानी गर्न सक्छौँ भन्ने उद्देश्य चाहिँ वैकल्पिक वित्त कोषको हो।
त्यो वैकल्पिक वित्त कोषका लागि यो जुन विधेयक आयो, यो विधेयकले चाहिँ के कस्तो व्यवस्था गरेको छ?
वैकल्पिक वित्त कोष सम्बन्धी विधेयकले मुख्य रूपमा वित्त परिचालनका अन्य विभिन्न उपायहरूलाई जोडेर विकास निर्माणका कामहरू र ठुला पूर्वाधारका परियोजनाहरूको काम अगाडि बढाउनका लागि सहयोग पुर्याउने उद्देश्य राखेको छ यसले।
यसमा चाहिँ कसरी चाहिँ योगदान गर्न सकिन्छ त, यो कोष चाहिँ कसरी परिचालित हुन्छ?
यसमा अब भोलि कार्यविधि पनि बन्छ, यो अहिले भर्खर ऐन आएको छ, ऐनको कार्यान्वयन गर्ने क्रममा एउटा संस्था पनि योसित सम्बन्धित भोलि स्थापना हुन्छ, वैकल्पिक वित्त परिचालनसँग सम्बन्धित। त्यसरी त्यो संस्थागत संरचना र त्यसका लागि आवश्यक पर्ने नियामकीय व्यवस्था, कानुनी व्यवस्थाहरू तर्जुमा भइसकेपछि यसको काम अगाडि बढ्छ।
उपाध्यक्षज्यू, जस्तो यो अहिले सरकारले जुन बजेट पनि ल्याएको छ, बजेटमा चाहिँ निर्दिष्ट गरेका कुराहरू, विकास निर्माणको कुराहरू र दीर्घकालीन जुन आयोजनाहरू छन्, प्राथमिकता प्राप्त आयोजनाहरू छन्, त्यसको प्रभावकारी कार्यान्वयनका लागि यो कोष कतिको?
सरकारले अहिले मुख्य रूपमा प्राथमिकतामा राखेका 4-5 विषयहरू छन् आगामी आर्थिक वर्षको बजेट माध्यमबाट। त्यो आगामी आर्थिक वर्षको बजेट लिएको एउटा हाम्रा भइरहेका संस्थाहरूलाई सुदृढ बनाउने, संस्थागत सबलीकरण गर्ने र सुशासन प्रत्याबद्ध गर्ने हो। त्यसैले भइरहेका संस्थाहरूसित भएको साधनलाई पनि प्रभावकारी ढङ्गले उपयोग गर्न यो अल्टरनेटिभ फाइनेन्सिङको विषय अगाडि आएको हो। अब हामीले पूर्वाधारका परियोजनाहरूमा उच्च लगानी गर्नुपर्नेछ, उल्लेख्य लगानी गर्नुपर्नेछ, र त्यो पूर्वाधारको माध्यमबाट आर्थिक वृद्धि हासिल गर्ने भन्ने लक्ष्य हो। जस्तो 7% आर्थिक वृद्धि हासिल गर्न एकातिर हामीले निजी क्षेत्रलाई पनि कन्फिडेन्ट बनाउनु पर्नेछ, निजी क्षेत्रसित भएको साधन पनि परिचालन गर्नुपर्नेछ, राज्यसित भएको साधन पनि परिचालन गर्नुपर्नेछ भने अरू वैकल्पिक विभिन्न उपायहरू अप्नाएर हामीले वित्त परिचालन गर्ने, साधन परिचालन गर्ने हो। त्यसैले पूर्वाधारका परियोजनाहरू को भोलि कार्यान्वयन गर्न, पूर्वाधारका परियोजनालाई आवश्यक पर्ने वित्त परिचालन गर्न, त्यसका लागि आवश्यक पर्ने पुँजी परिचालन गर्न पनि यो वैकल्पिक वित्त कोषले महत्त्वपूर्ण भूमिका खेल्ने हुन्छ। अब सँगसँगै अर्को के छ त भनेर भन्नुहुन्छ भने, जसरी बजेटले अर्को वर्ष हामीले डिजिटलाइजेसनलाई उच्च प्राथमिकतामा राख्ने भनिरहेछौँ, त्यसका लागि नेपालमै सोभरेन आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटिङ सेन्टर इस्टाब्लिस गर्ने भनिरहेछौँ, यस प्रकारका हाम्रो नयाँ प्रविधिको प्रयोगसित सम्बन्धित भोलि विभिन्न संस्थाहरू खडा गर्नुपर्ने हुन्छ, त्यसमा निजी क्षेत्र पनि आउन सक्छ, त्यस्तो अवस्थामा समेत हामीले हाम्रो औद्योगिक नीतिलाई कार्यान्वयन गर्नका लागि नयाँ औद्योगिक नीति पनि नयाँ बन्ने क्रममा छ, त्यो सबै क्रममा औद्योगिक क्षेत्रको विकासको कुरा आउला, पूर्वाधार क्षेत्रको विकासको कुरा आउन सक्छ, भोलि वाणिज्य क्षेत्रको विकासको कुरा आउँछ, पर्यटनको विकासको कुरा आउँछ, योसित सम्बन्धित ठुला ठुला परियोजनाहरूको लगानीका लागि आवश्यक व्यवस्थापन गर्न यस प्रकारको कोषले महत्त्वपूर्ण भूमिका खेल्ने हुन्छ।
विगतको परम्परालाई हेर्दाखेरि पनि, जस्तै पुँजीगत खर्च अत्यन्त कमजोर हुने, राजस्व शिल्पी लक्ष्यअनुसार नहुने जुन एउटा विगतको परम्परा छ, अब आगामी आर्थिक वर्षदेखि त्यस्तो नहोस् भन्नको लागि मलाई त सरकारले कसरी कुन रूपमा अगाडि बढ्नुपर्छ के लाग्छ?
सरकारले अहिले जुन हाम्रो विकास निर्माणका परियोजनाहरूमा हुने खर्च छ त्यसको परिचालन द्रुततर गतिमा गर्नुपर्छ भन्ने मान्यता सरकारले राखेको छ। त्यसका लागि संस्थागत संयन्त्र त्यही अनुसार बनाउने, जस्तो कुनै ठुलो परियोजनामा हामीले कर्मचारी खटाइसकेपछि त्यसलाई जिम्मेवार बनाउने र निश्चित समयसम्म त्यो कर्मचारीलाई सरुवा नगर्ने, त्यो कर्मचारीले पूर्ण रूपमा आफ्नो समय त्यहाँ दिएर उसको ज्ञान सिप अनुभवलाई प्रयोग गर्न सक्यौँ भने त्यो परियोजनाको काम पनि चाँडोभन्दा चाँडो सम्पन्न गर्न सकिन्छ भनेर, विगतको जसरी कर्मचारीहरू छिटो छिटो परिवर्तन हुने, मान्छेको विज्ञ योग्यता नहेरिकनै त्यहाँ पदस्थापन हुने अथवा उसलाई खटाउने, त्यसपछि उसले काम नसक्दै कतिपय अवस्थामा उसलाई त्यहाँबाट सरुवा गर्ने, यस प्रकारको जुन विकृति थियो त्यो विकृतिलाई अहिले सरकारले पूर्ण रूपमा सम्बोधन गरेर जिम्मेवार रूपमा त्यो क्षेत्रसित सम्बन्धित विज्ञ त्यसमा दखल भएका मान्छेहरूलाई परियोजनाको निर्माणमा परियोजनाको कार्यान्वयनमा खटाउँछ, एउटा महत्त्वपूर्ण प्रत्यावधि त्यहाँबाट गरिएको छ। अर्को चाहिँ पूर्वाधारसित सम्बन्धित विभिन्न मन्त्रालयहरू, चाहे त्यो ऊर्जा वा पूर्वाधार विकास मन्त्रालय, उहाँहरू सबैको ध्यान पनि केमा केन्द्रित भएको छ त भनेर भन्दा, कसरी अहिले पूर्वाधारका परियोजनाको काम आर्थिक वर्षको सुरुदेखि नै हामीले प्रारम्भ गर्न सक्छौँ, त्यसलाई एकदमै द्रुततर गतिमा अगाडि बढाउन सक्छौँ भन्ने सम्पूर्ण संयन्त्रतातिर केन्द्रित भएर आगामी आर्थिक वर्षमा पुँजीगत खर्च हुने जुन हाम्रो विगतको परम्परा छ त्यो परम्पराभन्दा हामी माथि उठ्छौँ र उल्लेख्य रूपमा पुँजीगत खर्च भएर त्यसैको आधारबाट हामीले राखेको 7% आर्थिक वृद्धि पनि हासिल हुन्छ भन्ने विश्वास लिएका छौँ।
यो पुँजीगत खर्चलाई तीव्रता दिने सवालमा अर्थ मन्त्रालयलाई मात्र नभएकन सम्बन्धित मन्त्रालय र सिङ्गो राष्ट्रिय योजना आयोगको पनि अनुगमन लगायतमा महत्त्वपूर्ण भूमिका रहन्छ। अब यी भूमिकामा चाहिँ राष्ट्रिय योजना आयोग कसरी अगाडि बढ्छ?
राष्ट्रिय योजना आयोगको महत्त्वपूर्ण जिम्मेवारी समन्वय गर्ने हो। हामीले विभिन्न मन्त्रालयहरूसित समन्वय गरिरहेका छौँ। केही दिन मात्रै पहिले हामीले माननीय अर्थमन्त्रीज्यूको उपस्थितिमा राष्ट्रिय योजना आयोगमै विभिन्न सम्बद्ध मन्त्रालयका सचिवहरूलाई बोलाएर पनि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई कसरी हामी प्रभावकारी बनाउन सक्छौँ भन्ने विषयमा ठुलो छलफल, लामो छलफल गरेका छौँ। त यो प्रारम्भ के हो त भन्नुहुन्छ भने राष्ट्रिय योजना आयोगले गर्ने आफ्नो समन्वयकारी भूमिकालाई हामीले उच्च महत्त्व दिएका छौँ, त्यसलाई प्रभावकारी ढङ्गले निर्वाह गर्छौँ। त्यो सँगसँगै हामीले अन्य नीति तर्जुमामा विभिन्न मन्त्रालयहरूलाई सघाउँछौँ, हामीसित भएको विज्ञता, हामीले अरू विभिन्न क्षेत्रबाट प्राप्त गर्न सक्ने सूचना जानकारी त्यसलाई पनि उपयोग गरेर बजेट कार्यान्वयनमा सम्बन्धित मन्त्रालयहरूलाई हामीले सहयोग गर्ने, उहाँहरूसित समन्वय गर्ने र आवश्यक पर्दा योजना आयोगले आफूले जुन अनुगमन मूल्याङ्कन गर्ने अहिलेको प्रणाली छ यो प्रणालीलाई पनि हामीले सुधार गरेर त्यसमा पनि सामूहिक रूपमा के कसरी परिमार्जन गरेर जान सक्छौँ भन्ने विषयमा हामी सोचिरहेका छौँ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट। वैकल्पिक विकास वित्त परिचालनका विषयमा केन्द्रित रहेर हामीसँग कुराकानी गर्नुहुँदै,
पछिल्ला केही वर्ष यता नेपालबाट विदेशमा हुने वस्तु निर्यात निरन्तर बढिरहेको छ। चालु आर्थिक वर्ष 2082-83 एघार महिनासम्म मुलुकबाट 2,78,00,000,000 रुपियाँको वस्तु निर्यात भएको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ। यो निर्यात अहिलेसम्मकै उच्च हो। निर्यातको यस्तो तथ्याङ्कले सकारात्मक सङ्केत गरे पनि नेपालबाट निर्यात हुने प्रमुख 5 वस्तुमा नेपालमै उत्पादन अथवा उत्पादित भएका वस्तुको हिस्सा भने कम देखिन्छ। विभागका अनुसार जेठसम्म नेपालबाट सबैभन्दा धेरै 1,13,00,000,000 रुपियाँको भटमास तेल निर्यात भएको छ। भटमास तेलका लागि आवश्यक कच्चा तेल भने नेपालमा उत्पादन भएको होइन। कुल निर्यातका 42% हिस्सा ओगट्ने भटमास तेलका लागि नेपालले अर्जेन्टिना र ब्राजिलबाट कच्चा भटमास तेल ल्याएको तथ्याङ्कले देखाएको छ। नेपालमा प्रशोधन मार्फत मूल्य अभिवृद्धि गरेर यस्तो तेल भारत निर्यात गरिन्छ। कच्चा तेल ल्याउन मात्रै नेपालले 1,19,00,000,000 रुपियाँ खर्च गरेको छ। भटमास तेलपछि नेपालबाट सबैभन्दा धेरै निर्यात हुने सूचीको दोस्रोमा अलैँची रहेको छ। नेपालकै उत्पादन अलैँची भने केवल 12,00,000,000 रुपियाँको निर्यात भएको छ, जुन कुल निर्यातको 4% मात्र हुन आउँछ। अलैँचीपछि नेपाली उत्पादन गलैँचा सबैभन्दा धेरै निर्यात हुने सूचीको तेस्रो स्थानमा रहेको छ। समीक्षा अवधिमा नेपालबाट 9,38,00,000,000 रुपियाँको गलैँचा निर्यात भएको तथ्याङ्क छ। कुल निर्यातमा भने यसको हिस्सा जम्मा 3.37% मात्र हुन आउँछ। सूचीको चौथोमा रहेको सूर्यमुखी तेल भने नेपालको आफ्नो मौलिक उत्पादन होइन, अर्जेन्टिनाबाट कच्चा सूर्यमुखी तेल ल्याएर त्यसलाई प्रशोधन गरी भारततर्फ निर्यात गर्ने प्रवृत्तिले यसको निर्यात बढेको देखिन्छ। प्रशोधित सूर्यमुखी तेलका लागि नेपालले 11 महिनासम्म अर्जेन्टिनाबाट करिब 15,00,000,000 रुपियाँको कच्चा सूर्यमुखी तेल आयात गर्दा 8,00,000,000,000 रुपियाँको निर्यात गरेको छ। नेपालबाट धेरै निर्यात हुने 5 सूचीमा रहेको पाम तेलका लागि आवश्यक पामको दाना नेपालमा उत्पादन हुँदैन, इन्डोनेसिया र मलेसियाबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारत निर्यात गरेकै कारण यसको निर्यात उच्च देखिएको हो। नेपालबाट उच्च निर्यात हुने प्रमुख 5 वस्तुमध्ये 3 वस्तु नै नेपालमा उत्पादन भएका होइनन्। यी वस्तुलाई प्रशोधन मार्फत मूल्य अभिवृद्धि मात्रै गरेको लाभ नेपालले पाइरहेको छ। यसकै आधारमा नेपालको निर्यात उच्च भइरहेको छ, तर सरकारले निर्यातका लागि प्राथमिकतामा राखेका वस्तुको निर्यात भने उल्लेखे बढ्न सकेको देखिँदैन। नेपाल चेम्बर अफ कमर्सले ब्याङ्किङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्दै व्यवसायलाई सहज वातावरण सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ। आगामी मौद्रिक नीतिलाई लगानी उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन चेम्बरले नेपाल राष्ट्र ब्याङ्कलाई सुझाव दिएको हो। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलसँग भेट गरी ब्याङ्किङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै व्यवसायलाई सहज वातावरण सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। चेम्बरले विशेष गरी 7% आर्थिक वृद्धि दर हासिल गर्नका लागि 20% भन्दा बढी कर्जा प्रवाह गर्ने गरी नीति ल्याउन पनि आग्रह गरेको छ। 5 वर्षदेखि अर्थतन्त्र निरन्तर सुस्त रहेको, उद्योग व्यापार निर्माण पर्यटन तथा सेवा क्षेत्र अपेक्षित रूपमा चलायमान हुन नसकेको र निजी क्षेत्रको मनोबल कमजोर बन्दै गएको भन्दै मौद्रिक नीति मार्फत आर्थिक गतिविधि विस्तारमा विशेष प्राथमिकता दिन चेम्बरले आग्रह गरेको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।